नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा टिकाराम तामाङ र माधव दुलालको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा बद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु, विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय पुर्याउने चुनौती।
भूकम्प पीडितको घर बनाउन दोस्रो चरणको लाभ ग्राहीको नाम वैशाख 5 गते सार्वजनिक हुने, गैर सरकारी संस्थाले प्राधिकरणबाट योजना स्वीकृत गरेर मात्रै काम गर्न पाउने।
बेपत्ता छानबिन आयोगद्वारा उजुरी संकलन सुरु, पहिलो दिन 100 उजुरी परेको अनुमान।
जापानमा 6.4 रेक्टर स्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी।
र नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आयो, धरान फुटबल क्लब पोखराको फुटबलको क्वार्टर फाइनल प्रवेश।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। विद्यालय बाहिर रहेका 5-12 वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सुरु गरिएको हो। नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारले यस वर्ष हामी सबैको इच्छा सर्वसुलभ विद्यालय शिक्षा भन्ने नाराका साथ भर्ना अभियान अगाडि बढाएको हो। अभियान अन्तर्गत वैशाख 2 गतेदेखि 14 गतेसम्म चेतनामूलक र प्रचारात्मक तथा वैशाख 15 गतेदेखि 30 गतेसम्म घर दैलो कार्यक्रम गर्नेछ। 2061 सालदेखि यो अभियान सञ्चालन भए पनि देशभरका लाखौँ बालबालिका विद्यालय बाहिर छन्। कि अब यो अभियानले विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयसम्म पुर्याउला? सन्तोषी कार्कीको रिपोर्ट।
पढ्न मन लाग्दिन, पढ्न पनि जान्दिन, बुझ्दिन, अनि सरले पिट्नुहुन्छ, खेल्यो खायो रमाइलो गरियो त्यही त हो।
वर्षाका 12 वर्षका बालक मोहन गुप्ता जस्तै लाखौं बाल बालिका यतिखेर विद्यालय बाहिर छन्। उनीहरू विशेष गरी यो उमेरमा पढ्न भन्दा पनि खेल्न रुचाउँछन्। तर पनि अभिभावकले उनीहरूलाई उच्च शिक्षा दिलाउन हर प्रयास गरिरहेका छन्। कतिपय अभिभावक भने आर्थिक अभावका कारण आफ्नो बालबालिकालाई विद्यालय नपठाई घरायसी काममा लगाइरहेका छन्। पर्साका विकास प्रसाद शाह।
विद्यालय पढ्न पठाउँदैन हामीहरू, अब घरैमा काम गर्नु पर्यो, घरमा आमा बुवाको सहयोग गर्नु पर्छ, हातमालो गर्नु पर्यो, घरको काम सिक्नु पर्यो, घरको आर्थिक स्रोत पनि जुटाउनु पर्यो। विद्यालय पढेर के फाइदा? सुरु सुरुमा भन्छ मास्टरहरू अब प्रहरूले पैसा लाग्दैन पढ्नको लागि, भर्ना गर्नको लागि, पछि गएर पैसा माग्छ, मानसिक रुपियाँ पनि तिर्नुपर्छ, फिस पनि तिर्नुपर्छ, पर्साको फिस पनि तिर्नुपर्छ।
सहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायका बाल बालिका शिक्षाबाट वञ्चित छन्। आर्थिक अभावकै कारण अभिभावकले आफ्ना बाल बालिकालाई विद्यालय पठाउन सकिरहेका छैनन्। विगतमा गरिँदै आएको भर्ना अभियान तथा विद्यालय स्वागत कार्यक्रम वर्षमा एक दिन मात्र बाजा गाजा फूलमाला सहित भव्य रूपमा सञ्चालन गरिने र बाँकी 364 दिन उनीहरूका समस्याका बारेमा कुनै जानकारी समेत नलिने परम्परा देखिएको छ। यो अवस्थालाई अन्त्य गर्नका लागि चेतना जग गाउने खालको अभियान चलाउनु पर्ने शिक्षाविद टङ्कनाथ शर्माको भनाइ छ।
विशेष गरी यो अलिकति विपन्न वर्ग, गरिबको चपेटमा परेका बाबुआमाहरू, तिनीहरूका बच्चाहरू शिक्षाको क्षेत्रमा विमुख भएको छन्। मुलुकभरि नै सामाजिक चेतना जगाउने खालको निरन्तर रूपमा त्यस किसिमको संरचनालाई सक्रिय बनाउनु पर्छ जस्तो लाग्छ। सरकारको प्रयास पनि त्यहाँ पर्छ।
सरकारले भर्ना अभियान प्रभावकारी बन्दै गइरहेको दावी गरिरहेका बेला कक्षा 1-8 अध्ययन गर्ने उमेर समूहका 551,542 बालबालिका अझै विद्यालय बाहिर रहेका छन्। प्राथमिक तह अध्ययन गर्ने उमेर समूहका मात्रै 106,307 बालबालिका विद्यालय जान पाएका छैनन्, जसमध्ये 15 जिल्लाका बालबालिका विद्यालय बाहिर रहेका छन्। शिक्षा विभाग विभागका निर्देशक वैकुण्ठ अर्याल भने विद्यालय नजाने बालबालिकाको कारण खोजी गरी त्यो अनुसार नयाँ विधि अप्नाउने सोचमा रहेको तर्क गर्नुहुन्छ।
हामीले सरसर्ती भेटिने जति बच्चाहरू विद्यालय ल्याइसकेका छौँ, अब त्यस्ता बच्चाहरू छन् जो विशेष कारणले मात्रै विद्यालय आउन सकेका छैनन्। के कारणले त्यो बच्चा विद्यालय आउन सकेन, घर परिवार अथवा विद्यालयको दूरी के हिसाबले, त्यसको पहिचान खोजी गरेर त्यो अनुसार उपचारात्मक विधि अवलम्बन गर्ने सोचमा रहेको छ।
कतिपय परिवारका बाल बालिकाले काम गरेर परिवार चलाउनु पर्ने बाध्यताले पनि बिचैमा विद्यालय छाड्ने गरेको पाइन्छ। त्यसैले नाम मात्रैको भर्ना अभियान चलाउनु भन्दा विद्यालय छाड्ने बाल बालिकाका लागि वैकल्पिक शिक्षा दिने अभियान पो सञ्चालन गर्ने कि।
अब बाँकी समाचार। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वैशाख 5 गते भूकम्प पीडितको घर बनाउन अनुदान सम्झौताका लागि दोस्रो चरणमा लाभग्राहीको नाम सार्वजनिक गर्ने भएको छ। आउँदो 12 गतेदेखि वृहत रूपमा अनुदान सम्झौता थालनी गर्ने तयारी स्वरूप 250 बढी लाभग्राहीको सूची सार्वजनिक गर्न लागि प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो।
करिब 200 बढी गाविस नामेसी प्राप्त भइसकेको छ लाभग्राहीहरूको। यो 5 गते त्यो नाम प्रकाशन गरौँ र हामी तयारी गरिरहेका छौँ। वैशाख 12 गतेदेखि विभिन्न जिल्लामा विभिन्न गाउँ विकास समितिहरूमा एकैपल्ट धेरै चाहिँ लाभग्राहीहरूलाई सम्झौता गर्न सक्ने गरी यो प्रक्रियालाई हामी असाध्यै अगाडि बढाउँछौँ।
भूकम्पबाट अति प्रभावित 14 जिल्ला मध्ये तथ्याङ्क पहिचान भइरहेका 11 जिल्लाका लाभग्राहीको सूची सार्वजनिक हुने उहाँले प्रष्ट पार्नुभयो। यसअघि पहिलो चरणमा चैत्र 18 अति प्रभावित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत 8 जिल्लाका 8 गाविसमा अनुदान सम्झौता थालनी गरे भए पनि गाविस सचिवले आन्दोलन गरेपछि रोकिएको छ। गाविस सचिवले अनुदान सम्झौता गर्दाको अतिरिक्त भत्ता मागेका छन्। प्राधिकरणका प्रवक्ता थपलियाले गाविस सचिवको माग सरकारले छिट्टै सम्बोधन गर्ने भन्दै रकम वितरणको काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सरकारले भूकम्प पीडितलाई दिइने 2,00,000 रुपियाँ मध्ये पहिलो किस्ता बराबरको 50,000 रुपियाँ वितरण गरिसक्न अझै 3 महिना लाग्ने पनि बताउनुभयो।
भएको सबै रकम यो 3 महिनाभित्र सक्न चाहिँ चाहन्छौँ, पहिलो किस्ता दिइसक्न चाहन्छौँ। साथै अर्थ मन्त्रालयबाट यस सम्बन्धमा थप रकम आवश्यक पर्छ भने पनि रकम उपलब्ध गराउने भनेर हामीलाई चाहिँ बारम्बार आश्वासन प्राप्त भइरहेको छ।
प्रवक्ता थपलियाले अब अति प्रभावित मध्येका उपत्यका काठमाडौँ, भक्तपुर र ललितपुर सहित अन्य 17 जिल्लामा पनि घर क्षतिको पहिचान गरी तथ्याङ्क बटुल्ने काम सुरु हुने बताउनुभयो। सरकारले काम कारवाही अगाडि बढाएको बताइरहे पनि आउँदो वैशाख 12 गते भूकम्प गएको ठिक वर्ष दिन पुग्छ, तर धेरै पीडित अहिले पनि टहरोमै रात बिताउन बाध्य छन्।
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गर्न चाहने राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट योजना स्वीकृत गरेर मात्रै काम गर्न पाउने भएका छन्। प्राधिकरणले गैर सरकारी सङ्घ संस्थाहरूको सहयोगलाई व्यवस्थित गर्न भन्दै तयार पारेको पुनर्निर्माण र पुनर्स्थापनाको लागि गैर सरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि 2072 यो कुरा लेखिएको छ। कार्यविधि अनुसार साझेदार संस्थाहरू परिचालन गर्दा प्राधिकरणले तोकेको भौगोलिक क्षेत्र एवं विषयगत रूपमा निश्चित क्षतिग्रस्त क्षेत्र तथा लाभग्राहीलाई समेट्ने गरी काम गर्नुपर्नेछ। गैर सरकारी संस्थाले काम गर्दा प्राधिकरण वा मातहत निकायबाट अनुमति लिएपछि सहरी क्षेत्रको हकमा 7 दिनभित्र तथा ग्रामीण क्षेत्रको हकमा 15 दिनभित्र सम्बन्धित उपक्षेत्रीय कार्यालय एवं तोकिएका कार्यान्वयन निकायहरूसँग समन्वय गरी कार्य सुरु गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले पुनर्निर्माण, पुनर्स्थापना तथा जीविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा एकद्वार प्रणाली अवलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ। इच्छुक संस्थाले ग्रामीण आवास तथा बस्ती विकास, सामाजिक परिचालन तथा आर्थिक पुनर्स्थापना, सार्वजनिक भवन लगायत अन्तर सम्बन्धित क्षेत्रहरूमा काम गर्न सक्नेछन्। विपन्न वर्गका लाभग्राहीहरूलाई मूल प्रभावीकरण गर्न प्राविधिक तथा अन्य प्राकृतिकका क्षमता बढाउने तालिम कार्यक्रम गर्ने, सारिएका बस्तीहरूमा पूर्वाधार तथा जीवन निर्वाहका कार्यक्रम सञ्चालन गर्ने, पुनर्निर्माण कार्यमा नवीनतम प्रविधिका साथै मौलिक ज्ञान तथा हरित प्रविधिको विकासलाई प्रोत्साहन गर्ने जस्ता भूमिकाबारे पनि कार्यविधिले किटान गरेको छ। साझेदार संस्थाले कार्यविधि विपरीत काम गरेको पाइएमा सफाई पेश गर्ने मौका दिने र प्राधिकरणले सम्झौता खारेज गर्नेसम्मका कार्यविधि तयार पारिएको छ।
यसैबीच जापानका सांसदहरूले नेपालका भूकम्प पीडितका लागि जापान सरकारसहित विभिन्न निकायले पठाएको करिब 32 अर्ब रकमप्रति चासो राखेका छन्। जापान भ्रमणमा रहेका व्यवस्थापिका संसदको विधायन समितिका सदस्य र त्यहाँका सांसदहरूको टोलीबीच आज भएको भेटवार्तामा उनीहरूले रकमको कुरा उठाएका हुन्। विनाशकारी भूकम्प गएको एक वर्ष पुग्न लागेको भन्दै उनीहरूले पीडितको अहिलेको अवस्थाबारे चासो व्यक्त गरेको भ्रमण टोलीमा रहेका सभामुख अनसरी घरतीमगरका प्रेस बबिन शर्माले जानकारी दिनुभयो। शर्माका अनुसार जापान सरकार सहितका संस्थाहरूले पठाएको रकम कहाँ कति कसरी खर्च भइरहेको छ भन्ने उनीहरूले चासो राखेका थिए। जापानी लिबरल डेमोक्रेटिक पार्टीका सांसद तोसी हितो निकाय नेतृत्वको 5 सदस्यीय टोलीले नेपालको संविधान निर्माण पछिको कानून निर्माण र भूकम्प पछिको पुनर्निर्माणका लागि आवश्यक परे थप सहयोग गर्ने आश्वासन दिएका छन्।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
साउदी अरबको रियाद स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्द प्रसाद शर्मामाथि आज आक्रमण भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि आक्रमण गरेका हुन्। घाइते शर्माको साउदी अरब किङ फैसल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अगाडि बढाएको छ। आक्रमणबाट घाइते हुनुभएका शर्माको स्वास्थ्य अवस्था खतरामुक्त छ। मन्त्रालयले कूटनीतिक पदाधिकारीमाथि भएको आक्रमणको भर्त्सना गरेको छ।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सुशीला कार्कीले आजदेखि कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी सम्हाल्नु भएको छ। नेपालको न्यायिक इतिहासमा न्यायपालिकाले पहिलो पटक महिला नेतृत्व पाएको हो। उमेर हदका कारण कल्याण श्रेष्ठ प्रधान न्यायाधीशबाट सेवानिवृत्त भएपछि वरिष्ठतम न्यायाधीश कार्कीले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा जिम्मेवारी सम्हाल्नु भएको हो। उहाँले आजैदेखि मुद्दाको इजलास तोक्ने लगायत न्यायिक तथा प्रशासनिक कामको नेतृत्व सुरु गर्नुभएको छ। संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरे पनि संसदीय सुनवाई हुन सकेको छैन। व्यवस्थापिका संसदको कार्य सञ्चालन नियमावली र संसदीय सुनवाई विशेष समितिको अभावमा संवैधानिक पदाधिकारीको संसदीय सुनवाई प्रभावित हुँदै आएको छ। संसदीय सुनवाई नभएसम्म कार्कीले कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा काम गर्नुहुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहानामा मुलुकलाई प्रयोगशाला बनाएर सिक्किमीकरण गर्ने खेल भइरहेको बताउनु भएको छ। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विभिन्न जात धर्मको नाममा राज्य टुक्राउने खेल भइरहेकाले यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनुभयो। उहाँले विशेष गरी युवाहरूले मुलुकलाई सिक्किमीकरण हुन नदिन विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। सरकारले तराईका समस्यालाई गम्भीर रूपमा हेरेको भन्दै प्रधानमन्त्री ओलीले संविधानमा असन्तुष्टि जनाउने राजनीतिक दलहरूलाई वार्तामा आउन आह्वान गर्नुभयो। युवा संघले आगामी आर्थिक वर्षको बजेट युवा मैत्री हुनुपर्ने, संविधान कार्यान्वयन हुनुपर्ने लगायतका 26 मुद्दे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको युवा संघका प्रवक्ता प्रभात कटवालले जानकारी दिनुभयो।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको वार्ता आह्वानलाई बेवास्ता गरेको छ। सरकारले बोलाएको वार्ताको कुनै अर्थ नभएको भन्दै उसले यसबारे कुनै छलफल अघि बढाएको छैन। आन्दोलनका भावी कार्यक्रमबारे छलफल गर्न बसेको मोर्चाको आजको बैठकमा पनि सरकारको वार्ता आह्वानबारे कुनै छलफल नभएको सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले जानकारी दिनुभयो। मोर्चाका नेताहरूले प्रधानमन्त्रीले डाकेको वार्तामा नजाने यसअघि नै बताइसकेका छन्। आजको बैठकमा आन्दोलनका भावी कार्यक्रमबारे पनि कुनै छलफल भएन। बैठकमा आन्दोलनको कुनै खाका पेश नभएको तर आगामी 6 गते सोमबार राष्ट्रिय सभागृह काठमाडौँमा हुने अन्तर्क्रियाको व्यवस्थापन र आर्थिक पक्षबारे छलफल भएको सद्भावनाका महासचिव सुमनले बताउनुभयो। सरकार आफ्ना माग पूरा गर्न उदासीन देखिएको भन्दै फेरि आन्दोलनको तयारी गरेको मोर्चाले यसै विषयमा नागरिक समाजका अगुवा एवं विभिन्न जनजाति नेताका बीच सोमबार अन्तर्क्रिया गर्दैछ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आजदेखि सार्वजनिक रूपमा पीडितहरूबाट उजुरी सङ्कलन थालेको छ। केन्द्रको कार्यालय बबरमहलमा आज पहिलो दिन दुईवटा उजुरी परेको छ। यस्तै दोलखामा तीनवटा, बर्दिया र बाँकेमा चारवटा गरी देशभर झन्डै 100 उजुरी परेको आयोगका प्रवक्ता प्राध्यापक डाक्टर विष्णु पाठकले जानकारी दिनुभयो। आयोगले जिल्लामा रहेका शान्ति समिति मार्फत पीडितको तर्फबाट उजुरी सङ्कलन थालेको हो। 2052 साल फागुन 1 गतेदेखि 2063 साल मङ्सिर 5 गतेसम्म सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएको घटनाका बारेमा जेठ मसान्तसम्म उजुरी दिन सकिनेछ। उजुरी आयोगको केन्द्रीय कार्यालय वा शान्ति समितिमा आफू वा आफ्ना प्रतिनिधि मार्फत उजुरी दिन सकिनेछ। कसैले मौखिक रूपमा उजुरी दिन चाहेमा आयोग समक्ष उजुरी दिन सक्ने पाठकले बताउनुभयो। सशस्त्र विद्रोहका बेला कम्तीमा 30 दिन बेपत्ता भएकाले समेत निवेदन दिन सक्ने आयोगले जनाएको छ। उजुरीका सङ्कलनका लागि गएको चैत्र 24 गते आयोगले कर्मचारीहरूलाई तालिम दिएको थियो। राष्ट्रिय मानवाधिकार आयोगका अनुसार तत्कालीन सशस्त्र विद्रोहका बेला 846 जना बेपत्ता भएका छन्। शान्ति सम्झौता अनुसार बेपत्ता भएका व्यक्तिको छानबिन गर्न र दोषीलाई कारवाहीको सिफारिस गर्न आयोग गठन गर्ने कुरा उल्लेख थियो। त्यसलाई सम्बोधन गर्ने उद्देश्यले 2071 साल माघ 28 गते 5 सदस्यीय बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भयो। तर सरकारको असहयोगका कारण आयोगले राम्रोसँग काम गर्न सकेको छैन। आयोगले सत्य निरूपण गरेर दोषीलाई कारवाहीको सिफारिस गर्नेछ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फेरि लम्बिएको छ। आज अध्यक्षले आफ्ना प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएर सकाउने भनिएको बैठक भोलि फेरि बस्ने गरी सकिएको छ। आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीमरावल, पूर्व सभामुख सुब्बास चन्द्र नेमाङले आफ्नो धारणा राख्नुभएको पार्टी सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। उहाँका अनुसार छलफल सकिएको र भोलि बिहान 11 बजे बस्ने बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेताहरूले उठाएका प्रश्नको जवाब दिनुहुनेछ। आजको बैठकमा बोल्दै वरिष्ठ नेता खनाल र नेता नेपालले पार्टी र सरकार सञ्चालनमा आफूहरूसँग कुनै सल्लाह नगरेको भन्दै अध्यक्षको चर्को आलोचना गरेको स्रोतले जनाएको छ। तर राष्ट्रियताको सवालमा भने प्रधानमन्त्री ओलीले लिएको अडानको नेताहरूले प्रशंसा गरेका छन्।
भक्तपुरको मध्यपुर थिमी बोडेका 35 वर्षीय जुजु भाइ बाँस श्रेष्ठले 8 पटक जिब्रो छेड्नु भएको छ। बिस्किट जात्रामा मनाइने बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा 2066 सालदेखि उहाँले जिब्रो छेड्दै आउनुभएको हो। चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाइएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्नुपर्ने हुन्छ। थिमी बोडे एकका 35 वर्षीय जुजु भाइ ललित कलाका पनि विद्यार्थी हुनुहुन्छ। आज बिहानै जिब्रो छेड्ने कर्मी र नाइकीले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्ने जात्रा गर्न दिउँसो 2:15 बजे हजारौँको अगाडि श्रेष्ठले जिब्रो छेड्नु भएको हो। नकर्मीले 1 महिना अघि बनाएर तेलमा डुबाइ राखेको एक बित्ता अर्थात् 10 इन्च लामो सियाले देवगणको पूजा एवं प्रार्थना गरी जिब्रो छेडिएको थियो।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा thahasanchar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। घुस लिएको आरोपमा नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत इन्जिनियर श्यामकाजी पिया विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। इन्जिनियर पियाले बाटो निर्माणको अन्तिम बिल भुक्तानी माग्दा सेवाग्राहीसँग 80,000 रुपियाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। उनले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 बाटो निर्माण गर्न बनाएको समितिलाई काम सकेर अन्तिम बिल भुक्तानी लिने क्रममा घुस लिएको अख्तियारको दावी छ।
उपराष्ट्रपति नन्दबहादुर पुनपासङले नेपाली जनताले संविधान पाउनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। आज झापामा भएको कार्यक्रममा उपराष्ट्रपति पुनले 2072 सालको प्रारम्भमै भूकम्पले जनधनको क्षति भोग्नु परेको तथा नाकाबन्दीको मार खेप्नु परे पनि संविधान पाउनु उपलब्धि भएको बताउनुभयो। उहाँले स्मरण गर्नुभयो, 72 सालको प्रारम्भमै भूकम्पले क्षति गर्यो, भूकम्प पीडितहरू अझै पनि टहरो मुनि बसिरहेका छन्। संविधान जारी भए पनि नाकाबन्दी झेल्नु परेको स्मरण गर्दै उहाँले भन्नुभयो, त्यस्तो कठिन अवस्थामा पनि तपाईँले राष्ट्रिय एकता प्रदर्शन गर्नुभयो, म अत्यन्तै खुसी छु।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले मधेस आन्दोलनको माग सम्बोधन नगरी संविधान कार्यान्वयन असम्भव रहेको दावी गर्नुभएको छ। मोरङको विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै नेता रिजालले मधेसी मोर्चाले पनि आफ्नो जिद्दी त्याग्नुपर्ने बताउनुभयो। उहाँले सत्ताको अहंकार नदेखाई मधेसी मोर्चाको आन्दोलनप्रति गम्भीर हुन सरकारलाई आग्रह समेत गर्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्र बहादुर चन्दले सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। नयाँ वर्ष 2073 उपलक्ष्यमा पार्टीका महामन्त्री एवं श्रम तथा रोजगार मन्त्री दीपक बोहराले आयोजना गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले भन्नुभयो, राप्रपा सत्ता साझेदार दल भए पनि सरकारको कामप्रति सन्तुष्टि छैन।
बुढी गण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजनाबाट प्रभावित हुने धादिङ र गोर्खाका नागरिकका लागि विभिन्न चार ठाउँमा सेवा केन्द्र स्थापना गरेको छ। समितिले सघि आयोजना प्रभावित क्षेत्रका 3723 जग्गा धनीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफ्नो जग्गाको सकल कागजसहित उपस्थित हुन र जग्गा बेचबिखन बन्द गर्न अनुरोध गरेको थियो। त्यसका लागि नागरिकहरूलाई टाढा पुग्न नपरोस् भन्ने उद्देश्यले धादिङको सल्यानटार र मैदी गाविसमा सेवा केन्द्र स्थापना गरिएको बुढी गण्डकी जलविद्युत आयोजना सरकार संयोजक हरिराम ढकालले बताउनुभयो। यस्तै गरी धादिङको सलाङ गाविसका लागि गोर्खाको सिउरिनी टारमा र गोर्खाको लागि बोरलाङ र आरू चौनौटेमा सेवा केन्द्र स्थापना गरिएको छ।
डोटीमा अस्ति राति जीप दुर्घटनामा परि निधन भएका प्राध्यापक डाक्टर जयराज पन्तसहित 5 जनाको आज सामूहिक अन्त्येष्टि गरिएको छ। कैलालीको गोदावरी धाममा प्राध्यापक पन्तसहित पूर्व पशु स्वास्थ्य निर्देशक डाक्टर गणेश राज पन्त, पद्मकन्या क्याम्पसका उप प्राध्यापक साबित्रा पन्त र कैलाली लालपुरका समाजसेवी केशव पन्तको अन्त्येष्टि गरिएको हो।
2072 साल सुनचाँदी व्यवसायका लागि कालो वर्षको रूपमा प्रमाणित भएको व्यवसायीहरूले बताएका छन्। वर्षको सुरुमै विवाहको लगनको महिना वैशाखमा गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पका कारण सुनचाँदी व्यवसाय ठप्प भएको थियो। भारतबाट आएका झन्डै 80% कालीगढले भूकम्पका बेला साथमै लिएर गएका सुन फिर्ता नआउनु, सरकारले मागअनुसार सुन आयात गर्न नदिनु, नाकाबन्दीका कारण 2072 साल सुनचाँदी व्यवसायका लागि कष्टपूर्ण रहेको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न साकेले बताउनुभयो।
शेयर बजार सूचक नेप्से यस वर्षको सुरुमै दोहोरो अङ्कको रेकर्ड बनाउन सफल भएको छ। हिजो सार्वजनिक बिदा परेपछि आज नयाँ वर्षको पहिलो दिनको कारोबारमा नेप्से 17.15 अङ्कले बढेर 1405.78 अङ्कमा पुग्यो।
अब अन्तर्राष्ट्रिय समाचार। जापानमा आज बेलुकी भूकम्प गएको छ। स्थानीय समयअनुसार 9:15 क्युसु कुमामोतो केन्द्र बिन्दु भएर 6.4 रेक्टर स्केलको भूकम्प गएको जापानी भूगर्भ मापन केन्द्रले पुष्टि गरेको छ। अहिलेसम्म कोही हताहत भएको सूचना नआएको जापानी अधिकारीहरूले जनाएका छन्। भूकम्पको धक्का 30 सेकेन्डसम्म महसुस गरिएको थियो। शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने तत्काल नदेखिएको केन्द्रले जनाएको छ। मानवीय क्षति नभए पनि भूकम्पका कारण भवनहरू हल्लिएको दृश्य त्यहाँका टेलिभिजनहरूले देखाएका छन्। केही रेल सेवाहरू बन्द गरिएका छन्।
अब खेल समाचार। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ। किर्तिपुरस्थित त्रिवी मैदानमा यही वैशाख 4 र 6 गते हुने प्रतियोगितामा सहभागिता जनाउन 17 सदस्यीय नामिबियाको टोली आज नेपाल आइपुगेको हो। टोलीलाई सोल्टी होटलमा राखिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ। नेपालका लागि नामिबियासँगको खेल निकै महत्त्वपूर्ण मानिएको छ। अघिल्लो चरण प्रवेश गर्नका लागि नेपाललाई दुवै खेल जित्नै पर्ने दबाव छ। यदि नेपालले दुवै खेलमा नामिबियालाई पराजित गर्न सके नेपालको शीर्ष 4 भित्र पर्ने सम्भावना बलियो हुनेछ। प्रतियोगितामा सहभागी 8 राष्ट्र टोलीमध्ये शीर्ष 4 भित्र पर्ने टोलीले सन् 2018 बङ्गलादेशमा हुने विश्वकप छनौटमा खेल्न पाउनेछ। प्रतियोगितामा यसअघि 4 खेल खेलेको नेपाल चारै खेलमा हार बेहोर्दै अङ्कविहीन छ भने नामिबियाको 2 अङ्क छ। नेपाल स्कटल्यान्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो। नेपाली टोलीलाई प्रशिक्षक जगत टमाटा र परामर्श प्रशिक्षकका रूपमा पूर्व प्रशिक्षक पुबुद्धु दशनायकले प्रशिक्षण दिइरहेका छन्।
धरान फुटबल क्लब पोखरा कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज पोखरा रङ्गशालामा भएको खेलमा पोखरा 11-0 विरुद्ध 1 गोलले पराजित गर्दै धरान क्वार्टर फाइनलमा गएको हो। धरानले अब सेमी फाइनल प्रवेशका लागि भारतीय टिम दिल्ली युनाइटेडको सामना गर्नेछ। पहिलो हाफ गोल रहित सकिएको खेलमा दोस्रो हाफको 73 मिनटमा तीर्थ बस्नेतले गरेको गोल धरानको जितमा निर्णायक बन्न पुग्यो। प्रतियोगिता अन्तर्गत भोलि नेपाल आर्मी र सरस्वती युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका क्वार्टर फाइनल खेल पर्सि शनिबारदेखि सुरु हुनेछ।
आजदेखि झापाको धाइजनमा सुरु भएको तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा नेपाल पुरुष र पश्चिमाञ्चल भलिबल सङ्घले विजयी सुरुवात गरेका छन्। प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा ढोरपाटन भलिबल सङ्घलाई 25-18, 25-19 र 25-10 सेटमा पराजित गर्दै पुलिस विजयी भयो। यस्तै आजै भएको अर्को खेलमा पश्चिमाञ्चल भलिबल सङ्घले मध्यमाञ्चल भलिबल क्लबलाई 25-19, 25-21 र 25-17 सेटमा पाखा लगायो।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता यही वैशाख 5 गर्ने भएको छ। 16 गतेसम्म हुने प्रतियोगितामा आस्ट्रोलीको सहभागिता रहने एन्फाले जनाएको छ। लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिता 7 दोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु। विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय पुर्याउन चुनौती।
भूकम्प पीडितको घर बनाउन दोस्रो चरणको लाभग्राहीको नाम वैशाख 5 सार्वजनिक हुने। गैर सरकारी संस्था अरे प्राधिकरणबाट योजना स्वीकृत गरेरै मात्र काम गर्न पाउने।
बेपत्ता छानबिन आयोगद्वारा उजुरी सङ्कलन सुरु। पहिलो दिन 100 उजुरी परेको अनुमान।
जापानमा 6.4 रेक्टर स्केलको भूकम्प। क्षतिको विवरण आउन बाँकी।
र नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आयो। धरान फुटबल क्लब पोखरा कप फुटबलको क्वार्टर फाइनल प्रवेश।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने जयराम नगरकोटेलाई धन्यवाद। टिकाराम र माधव बिदा हुन्छौँ। नमस्कार।